यो रेडियो नेपाल हो। बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार। अहिले केही बेरमा शिक्षण अस्पतालबाट डिस्चार्ज हुँदै माटोको महत्वका बारेमा जनचेतना जगाउन आज नेपालमा पनि विश्व माटो दिवस मनाइँदै टाइफाइड विरूद्धको नयाँ खोप प्रयोगमा खोपले 10 लाख बाल बालिकालाई जोगाउन सकिने आशा र 13 सागमा पदक तालिकामा भारत अग्रस्थानमा। अब समाचार विस्तारमा। मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ। उहाँलाई अहिले दिउँसो 3 बजेपछि डिस्चार्ज गर्न लागि प्रधानमन्त्रीका प्रेस विज्ञ रामचरण बजगाईले जानकारी दिनुभयो। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंगिर 10 गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको काम प्रभावकारी रूपमा अघि बढ़िरहेको जानकारी दिएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले आगामी भदौ 22 सम्ममा धरहरा निर्माणको काम सम्पन्न भइसक्ने र आगामी वैशाखसम्ममा रानीपोखरीको बालगोपालेश्वर मन्दिरको निर्माण समेत भइसक्ने जानकारी दिनुभयो। बैठकमा निजी घरहरूमध्ये 62% कार्य सम्पन्न भइसकेको, विद्यालय भवनको पुनर्निर्माणको काम 71% सम्पन्न भइसकेको, स्वास्थ्य संस्थाका भवनहरूमध्ये 56% निर्माण भइसकेको र 84% सरकारी भवनको पुनर्निर्माणको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ। पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्तीहरूको पुनर्निर्माणको काम 51% सम्पन्न भइसकेको पनि प्राधिकरणले जानकारी दिएको छ। उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिला सम्बन्धी अमेरिकी सहायक मन्त्री ऱ्यान्डम जी स्क्रिभरले भेट गर्नुभएको छ। आज रक्षा मन्त्रालयमा भएको भेटमा सहायक मन्त्री ऱ्यान्डमले हिन्द प्रशान्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रूपमा बुझिदिन आग्रह गर्नुभएको र उप प्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरू सकारात्मक रहेको जनाउनु भएको रक्षा मन्त्रालयले जनाएको छ। उप प्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड़ दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले रूग्ण उद्योग सञ्चालन गर्न सरकारले आवश्यक तयारी थालेको बताउनु भएको छ। प्रेस संगठन नेपालद्वारा आज धनगढ़ी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले स्थानीय तहमा ग्रामीण उद्योग स्थापना गर्ने सरकारी योजना रहेको बताउनुभयो। उहाँले कैलालीको ढुडेझारी र कञ्चनपुरको दैजी क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रका रूपमा विकास गरिने बताउँदै उद्योगले लिपुलेख सीमा विवाद समाधानका लागि सरकारले कूटनैतिक पहल अघि बढ़ाएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष न्याय परिषदका सदस्य पद्म प्रसाद वैदिकले न्याय परिषद सदस्यबाट राजीनामा दिनुभएको छ। नेपालको संविधानको धारा 153 उपधारा 3 तथा धारा 131 क बमोजिम उहाँले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। पूर्व प्रधानमन्त्री एवं सत्तारूढ़ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ। इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैलाई नेपालको भूमि 1 इन्च पनि मिच्न दिइने छैन भन्दै मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड़ दिनुभयो। स्वस्थ माटोको महत्वबारे विश्व स्तरमा जनचेतना फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति सर्वसाधारणको ध्यानाकर्षण गराउने उद्देश्यले आज विश्व माटो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्षको डिसेम्बर 5 खाद्य तथा कृषि सम्बन्धी निकाय र संस्थाहरूका तर्फबाट विश्व माटो दिवस मनाउने गरिएको छ। थाइल्याण्डका स्वर्गीय राजा भूमिबोल अदुल्या देजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृति गरेकोले उहाँकै जन्मदिन अर्थात 5 डिसेम्बरमा विश्व माटो दिवस मनाउन थालिएको हो। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सड़क खण्डको हेडबक्समा आज जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीपका चालक रैनादेवी 6 र 5 23 वर्षीय दिलीप बमरेल र सहचालक रैनादेवी 6 र 4 26 वर्षीय कृष्ण बहादुर कार्की रहेका छन्। बुटवलबाट पाल्पातर्फ जाँदै गरेको LU1J4209 नम्बरको जीप सड़कबाट 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। डोटीको जोरायल गाउँपालिका दुईमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल चार बस्ने अन्दाजी 21 वर्षीय जीप चालक आश्रम थापा मगर रहेका छन्। कैलालीको धनगढ़ीबाट जोरायल जाँदै गरेको C1J2039 नम्बरको महेन्द्रा जीप गैराती अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ। सल्यानमा लागू औषध अफिम सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बागचौर नगरपालिका 5 बांगेला खुरीबाट र रूकुमबाट काठमाण्डौ जाँदै गरेको बसको चालक सीटमाथिको ऱ्याकको डेक्कीमा लुकाएको अवस्थामा 2 किलो 48 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। नेपालमा पानी जहाज चलाउने योजनाले साकार रूप लिने क्रममा छ। गत वर्ष स्थापना भएको नेपाल पानी जहाज कार्यालयले जलमार्ग सम्बन्धी नयाँ ऐनको मस्यौदा बनाएर आन्तरिक तथा बाह्य जलमार्गमा पानी जहाज सञ्चालन गर्ने कामलाई तीव्रता दिएको छ। थप सामग्री संवाददाता यशोदा अधिकारीको रिपोर्टबाट।
पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले नेपालमा पानी जहाजको कल्पना गर्नुभएको थियो। त्यो कल्पना हाल आएर साकार हुने क्रममा छ। यस क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलमार्गमा चल्ने जहाजका लागि नयाँ ऐन कानून बनाउने कामले तीव्रता पाएको नेपाल पानी जहाज कार्यालयले जनाएको छ। गत फागुन 2 गते ललितपुरमा प्रधानमन्त्री ओलीले नै भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहने गरी नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दासम्म पनि धेरैलाई नेपालमा पानी जहाज भाषणमै सीमित हुन्छ कि भन्ने लागेको थियो। तर ललितपुरमा रहेको नेपाल पानी जहाज कार्यालयले भने छिटो भन्दा छिटो पानी जहाज सञ्चालन गर्न नयाँ ऐन निर्माणको काम गरिरहेको छ। कार्यालयका कायम मुकायम रजिस्ट्रार विपिन राज भण्डारी,
पुरानो ऐनलाई चाहिँ विस्थापन गरेर नयाँ ऐन ल्याउनु पर्ने जरुरी भएकोले हामी त्यसमा काम गरिरहेका छौँ।
नेपालमा पानी जहाज सम्बन्धी ऐन 2027 पानी जहाज चलाउन अप्ठ्यारो परेकाले नयाँ ऐनको आवश्यकता परेको हो। पानी जहाज कार्यालयले विज्ञहरूसँगको लामो छलफल पछि ऐनको मस्यौदा मन्त्रालयमा पेश गरिसकेको छ। नेपाल पानी जहाज कार्यालयका प्रवक्ता बल्लभ मिश्र विभिन्न चरणमा छलफल भएर ऐन पारित भएपछि पानी जहाज सञ्चालन गरिने बताउनुहुन्छ।
यो आन्तरिक र बाह्य जलयानको कुरो छ होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि यहाँ 1-2 फर्महरू प्राइभेट कम्पनीहरू आउनु भएको छ सम्पर्कमा। पानी जहाजको चाहिँ व्यवस्था पनि हामी गर्दैछौँ भनेर उहाँहरूले चाहिँ यहाँ आएर भन्नुभएको छ। ऐन पास भएर आउन साथ हामीले प्रक्रिया सुरु गरिहाल्छौँ, धैर्य गर्नु पर्यो, जे होस् पानी जहाज चाहिँ सञ्चालन हुन्छ।
नवनियुक्त भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बसन्त कुमार नेमाङले पनि पद बहाली गर्दा चाँडै नै ऐन बनाएर नेपालमा पानी जहाज चलाएर छाड्ने बताउनु भएको।
पानी जहाजकै कुराहरू, जलमार्गकै नीतिहरू मलाई लाग्छ बनिसकेका छैनन्, नयाँ नीतिहरू निर्माण गर्नुपर्ने कुराहरू छन्।
समुद्रमा नेपाली झण्डावाहक पानी जहाज सञ्चालन गर्न भारत सरकारले पनि सहमति दिइसकेको छ। गत वर्ष नेपाल र भारतका प्रधानमन्त्रीहरू बीच भएको औपचारिक भेटवार्तापछि जारी गरिएको 12 बुँदे संयुक्त वक्तव्यमा नेपाल भारत बीच जलमार्गको विकास गर्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ। पानी जहाज सम्बन्धी नयाँ ऐन बनेपछि पानी जहाज कार्यालयले 1 महिने सूचना निकालेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पानी जहाजहरू दर्ताका लागि आह्वान गर्नेछ। कार्यालयले मापदण्ड पूरा भएका पानी जहाजलाई सञ्चालनका लागि अनुमति दिन सक्नेछ। पानी जहाज सरकार आफैले खरिद गरेर वा निजी संस्था मार्फत पनि सञ्चालन गर्न सकिनेछ। कानून तथा जलमार्गहरूमा आवत जावतका साथै सामान ढुवानीका लागि पानी जहाज चल्न थालेपछि घण्टौं लाग्ने यात्रा पनि केही मिनटमै पूरा गर्नु का साथै अन्तर्राष्ट्रिय जलमार्गबाट सामान ढुवानी गर्दा कम खर्चिलो हुने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
यो थियो संवाददाता यशोदा अधिकारीको रिपोर्ट। अब अर्को प्रसंग, वित्तीय पहुँचको सुनिश्चितता प्रदेश सरकारको प्रतिबद्धता भन्ने मूल नाराका साथ भोलि मंगिर 20 गते धनगढ़ीमा सुदूरपश्चिम प्रदेश वित्तीय सम्मेलन आयोजना हुँदैछ। सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढ़ाउने उद्देश्यले पहिलो पटक आयोजना गर्न लागेको सम्मेलनको पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। कैलालीको धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
सुदूरपश्चिम प्रदेशमा लगानी गर्नका लागि दात्रे निकाय तथा वित्तीय क्षेत्रलाई प्रोत्साहन गरी प्रदेशलाई समृद्धिको यात्रामा अघि बढ़ाउने उद्देश्य अनुरूप यही मंगिर 20 गते धनगढ़ीमा पहिलो पटक सुदूरपश्चिम प्रदेश वित्तीय सम्मेलन आयोजना हुँदैछ। सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय पहुँचको सुनिश्चितता, ससानो बचत परिचालन, सम्भाव्य परियोजनामा लगानी अभिवृद्धि, आधुनिक ब्याङ्किङ प्रणालीमा जनसहभागिता, वित्तीय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढ़ाउने वित्तीय सम्मेलनको उद्देश्य रहेको जनाएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा।
सम्भाव्य परियोजनामा कर्जा लगानी अभिवृद्धि गर्न बैंक र वित्तीय संस्थालाई प्रोत्साहन गर्ने र वित्तीय पहुँचको माध्यमबाट आर्थिक विकास गरी प्रदेशलाई समृद्धिको दिशामा अघि बढाउने वित्तीय सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
मुख्यमन्त्री, मन्त्रीगण, विज्ञ, उच्च पदस्थ सरकारी अधिकारी, जनप्रतिनिधि, वित्तीय क्षेत्र, दात्री निकाय, अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधि गरी 450 जनाको सहभागिता रहने सम्मेलनमा वित्तीय पहुँचको क्षेत्र लगायतका विषयमा विशेष समीक्षा हुनेछ। पुनः आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा।
वाणिज्य ब्याङ्कको तर्फबाट प्रेजेन्टेसन हुनेछ, वित्तीय पहुँचको सन्दर्भमा हामी चाहिँ समीक्षा गर्नेछौ।
सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय समृद्धिको मूल प्रवाहीकरणमा जोड्ने क्षमताका जल विद्युत आयोजना, पर्यापर्यटन जस्ता थुप्रै परियोजनामा लगानी भित्र्याउनका लागि वित्तीय सम्मेलनले सहयोग पुग्ने सरकारवालाको भनाइ छ। प्राध्यापक डाक्टर हेमराज पन्त।
यो धेरै खुसीको कुरा हो र इभन विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्नमा यसको मुख्य भूमिका होला जस्तो मलाई लाग्यो।
प्राकृतिक स्रोत साधन, जलविद्युत आयोजना, पर्यापर्यटन जस्ता थुप्रै क्षेत्रमा धनी रहेको यस प्रदेशमा यथोचित लगानीको अभावमा ती क्षेत्रलाई कार्यान्वयनमा अघि बढाउन देखिएको जटिलतामा सहयोग पुग्ने गरी आयोजना गरिएको वित्तीय सम्मेलन धनगढी घोषणा पत्र जारी गर्दै समापन हुनेछ। जगत साउथ, रेड नेपाल, धनगढी।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुक भारतमा विशेष प्रतिनिधि पठाउने सोचमा सरकार रहेको बताउनु भएको छ। प्रेस संगठन नेपालद्वारा आज धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भारत सरकारसँग कूटनैतिक पहलका लागि विशेष दूत पठाउने बारे छलफल भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको बताउनुभयो। अध्यक्ष प्रचण्डले कालापानी लिपुलेख सीमा विवादको समाधान कूटनैतिक तवरबाट खोजिनुपर्ने उल्लेख गर्दै अहिले नै त्यस विषयलाई अन्तर्राष्ट्रियकरण गरिहाल्नु पर्ने बताउनुभयो। अब केही अन्तर्राष्ट्रिय प्रसंग। टाइफाइड विरूद्धको नयाँ खोप अत्यन्त प्रभावकारी देखिएको छ। खोपले टाइफाइडको ब्याक्टेरिया संक्रमणमा 80% कमी ल्याई लाखौं बिरामीको जीवन रक्षा गर्न सकिनेछ। एन्टीबायोटिकको प्रभावलाई समेत निश्चित पार्न सक्ने क्षमता विकास गरेको साल्मोनेला टिफी नामक जीवाणु यस खोपबाट नियन्त्रणमा आई धेरै मानिसलाई बचाउन सकिने भएको छ। पाकिस्तानमा 90 लाख बालबालिकालाई त्यो खोप लगाइँदैछ। गरीबी र कमजोर जीवनस्तर भएका गरीब राष्ट्रहरूमा खाद्यान्न र पानीमा भेटिने यस्ता जीवाणुले वर्षेनी धेरै मानिसको ज्यान लिने गरेको छ। नेपालको काठमाण्डौ उपत्यकामा 9 महिनादेखि 16 वर्षसम्मका 20,000 बालबालिकामा सो खोपको परीक्षण गर्दा टाइफाइडको संक्रमणमा 81% कमी आएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। पश्चिमी अफ्रिकी राष्ट्र मौरिटानिया नजिकको एटलान्टिक सागरमा शरणार्थी चढ़ेको डुंगा डुब्दा 58 जनाको मृत्यु भएको छ। पश्चिम अफ्रिकाबाट युरोपमा शरणका लागि जान खोज्ने मानिसहरू चढ़ेको डुंगा समुद्रमा डुबेको हो। नोभेम्बर 27 तारीकमा गाम्बियाबाट 150 जना महिला र बाल बालिका बोकेर प्रस्थान गरेको डुंगा डुबेको हो। 83 जनाले पौडेर ज्यान जोगाए पनि धेरैको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचार छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले लागू गर्न खोज्नुभएको अनिवार्य अवकाश र पेन्सन कटौती प्रस्तावको विरोधमा ट्रेड युनियनहरूले देशव्यापी आम हड़ताल गर्ने तयारी गरेका छन्। यस्तो आन्दोलनमा स्कूल, यातायात क्षेत्रका काम गर्ने कर्मचारी, प्रहरी, वकिल र स्वास्थ्य क्षेत्रमा काम गर्नेले समेत साथ दिने घोषणा गरेका छन्। फ्रान्सको इतिहासमै ठूलो मानिएको राष्ट्रव्यापी हड़तालमा सबै ट्रेड युनियनहरूले साथ दिने सहमति जनाइसकेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले विश्वव्यापी मान्यतामा आधारित पेन्सन प्रणाली लागू गर्न खोजेपछि सबै कामदार रिसाएका हुन्। अब खेल समाचार। नेपालमा जारी 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत हालसम्म भारत 40 स्वर्ण 31 रजत 15 काँस्य पदक सहित अंक तालिकाको शीर्ष स्थानमा छ। नेपाल 31 स्वर्ण 18 रजत 29 काँस्य पदक सहित दोस्रो स्थानमा छ भने श्रीलंका 12 स्वर्ण 26 रजत 44 काँस्य पदक सहित अंक तालिकाको तेस्रो स्थानमा छ। यसैगरी पाकिस्तानले 10 स्वर्ण 18 रजत 19 काँस्य पदक प्राप्त गरेको छ। बंगलादेशले 4 स्वर्ण 7 रजत 29 काँस्य पदक प्राप्त गरेको छ भने मालदिव्सले 1 स्वर्ण र 2 काँस्य पदक प्राप्त गरेको छ। त्यस्तै भूटानले हालसम्म 4 काँस्य पदक मात्र हात पार्न सफल भएको छ। 13 दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरूष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई 141 रनको फराकिलो रन अन्तरले पराजित गर्दै जित हात पारेको हो। नेपालले दिएको 237 रनको लक्ष्य पछ्याएको भूटानले 6 विकेट गुमाएर 95 रन मात्र बनाउन सक्यो। भूटानका लागि मिक्यो दोर्जीले सर्वाधिक 27 रन बनाएका थिए। भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग 6 विकेटले पराजित भएको थियो। अब नेपालले भोलि मालदिवसँग खेल्नेछ। 13 दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत उसु खेलमा नेपालकी निमा घरती मगरले स्वर्ण पदक जित्नु भएको छ। ललितपुरको लगनखेल स्थित नेपाली सेनाको कवडहलमा आज भएको उसु अन्तर्गत थाउलोको महिला नान्दोमा उहाँले कुल 18.91 अंक जोड्दै स्वर्ण पदक जित्नु भएको हो। यो जितसँगै निमा उसुमा लगातार 2 स्वर्ण जित्ने पहिलो खेलाड़ी बन्नु भएको छ। सन् 2016 भारतमा भएको 12 सागमा पनि निमाले नेपाललाई स्वर्ण पदक दिलाउनु भएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार, अहिले केही बेरमा शिक्षण अस्पतालबाट डिस्चार्ज हुँदै। माटोको महत्वका बारेमा जनचेतना जगाउन आज नेपालमा पनि विश्व माटो दिवस मनाइँदै। टाइफाइड विरूद्धको नयाँ खोप प्रयोगमा, खोपले 10 लाख बालबालिकालाई जोगाउन सकिने आशा र 13 सागमा पदक तालिकामा भारत अग्रस्थानमा। यो सँगै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अब हाम्रो अर्को समाचार अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।